यो रेडियो नेपाल हो। अब निर्मला भट्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता मानव विकास सूचकांकमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको जोड़। स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड 2077 अनुसार विपन्न, असहाय र बेवारिसे बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य सेवा प्रदायक निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन। भारतको छत्तीसगढ़ राज्यमा आज भएको विद्रोही आक्रमणमा 10 भारतीय प्रहरीको मृत्यु। र एसीसी प्रिमियर लीग क्रिकेट अन्तर्गत साउदी अरेबियालाई हराउँदै ओमान सेमी फाइनलमा।
भिडियो कल गर्दा नो फोर जी, नेपाल टेलिकम को फोर जी,
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को फोर जी।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को फोर जी, आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को फोर जी।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण र सामाजिक सुरक्षा जस्ता विकासका सूचकांकका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकरण र रोजगारी सृजनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तरको प्रयास, निजी क्षेत्रसँगको अन्तर्क्रिया एवं समस्या समाधानका निम्ति गरिएको साझा प्रयास, प्रशासन संयन्त्रमा सुधार लगायतले समष्टिगत आर्थिक परिसूचकहरूमा महत्वपूर्ण सुधार आएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन 2078-79 पेश गर्नुभयो। यसअघि बैठकमा उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले कार्यक्रममा जाने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा भएको प्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्नुका साथै त्यसको निन्दा गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उप प्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले कानून भन्दा बाहिर गएर गर्ने कुनै पनि हरकत रोक्न सरकार प्रतिबद्ध रहेको र आक्रमण प्रयासमा संलग्न एकजनालाई पक्राउ गरिएको र दुईजना प्रहरी घाइते भएको जानकारी दिनुभयो। गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा र अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
कुनै पनि कोणबाट गैर संवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने कुनै पनि नेता, कार्यकर्ता वा नागरिकहरूको शान्तिपूर्ण आवत जावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन। त्यसकारणले यो हामी सबैले धेरै संघर्ष गरेर, बलिदानीपूर्ण संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधान रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्रत्याभूत गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ। त्यसकारणले शान्ति सुरक्षाको हकमा सरकारले पूर्ण प्रतिबद्धता व्यक्त गर्दछ र यस प्रकारको घटना टाउनेतिर नलाग्न, यस प्रकारको गतिविधि नगर्न सरकार सबैमा अपील गर्दछ। सबै कुरा वार्ताद्वारा, संवैधानिक बाटोबाट, लोकतान्त्रिक बाटोबाट समाधान गर्न सकिन्छ, तर त्यसलाई छोडेर यस प्रकारको कुनै पनि गतिविधि गरिएमा त्यसलाई छुट दिन सकिने छैन।
गृहमन्त्री श्रेष्ठले निरा पाण्डे आचार्यको हत्या सम्बन्धमा अनुसन्धान भइरहेकाले अब केही दिनमै त्यसको सत्य तथ्य सार्वजनिक हुने र दोषी पनि पक्राउ पर्ने जानकारी दिनुभयो। गृहमन्त्री श्रेष्ठले मिटर ब्याजीको समस्या समाधानका लागि कानून ल्याउने तयारी गरिरहेको र यसमा सरकार गम्भीरताका साथ लागिरहेको जानकारी दिनुभयो। सांसदहरूले उठाउनु भएको नागरिकता समस्याका विषयमा गृहमन्त्री श्रेष्ठले दलहरूबीच सहमति गरेर नागरिकता विहीन नेपालीको समस्या समाधान गर्न सकिने बताउनुभयो। यसअघि आजको बैठक शुरू भए लगत्तै सांसदहरूले समसामयिक विषयमा धारणा राख्नु भएको थियो। बैठकमा सांसद पदम गिरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाने कार्यक्रममा केही व्यक्तिहरूले ढुंगामुढा गरेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। त्यस्तै सांसदहरू गगन कुमार थापा र बिजुला कुमारी रायमाझीले हालै काठमाडौँको सरस्वती नगरमा व्यवसायी निरा पाण्डे आचार्यको हत्या भएको घटनामा संलग्न हत्यारा खोजी गरी सत्य तथ्य बाहिर ल्याउन र अपराधीलाई कटघरामा उभ्याउन सरकार समक्ष माग गर्नुभयो। सांसद प्रभु शाहले देशका विभिन्न स्थानमा भएका आगलागीका घटना र असिना पानीले बालीनालीमा क्षति पुगेका पीड़ितहरूको राहतका लागि माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक पर्सि वैशाख 15 गते शुक्रबार दिनको 1 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन विषयको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थतन्त्र चलायमान गराउन आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभयो। अर्थमन्त्री महतले कृषि पर्यटन ऊर्जा पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी बढ़ाउनु आवश्यक रहेकाले सरकारले त्यसका लागि पहल शुरू गरिसकेको बताउनुभयो। यसअघि बैठकमा सो सम्बन्धी प्रस्ताव पेश गर्नुहुँदै मदन कुमारी शाहले मुलुकमा लगानीको वातावरण बन्न नसकेको कारण अर्थतन्त्र ओह्रालो लागेको नीतिगत भ्रष्टाचार रोक्न नसकेका कारण अर्थतन्त्र संकटमा पर्दै गइरहेको बताउनुभयो। सो प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले कृषिमा उत्पादन बढ़ाउने खालका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। सांसदहरूले नेपालको अर्थतन्त्रमा संरचनागत रूपमा नै समस्या रहेको वैदेशिक व्यापार घाटामा रहेको सरकारको आर्थिक संचितको अवस्था ऋणात्मक हुनुले अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको बताउनुभयो। सांसदहरूले देशको आर्थिक परिसूचक चुनौतीपूर्ण अवस्थामा रहेकाले त्यसलाई सरकार र राजनीतिक पार्टीहरूले गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले संसदीय सुनवाई समितिमा राष्ट्रिय सभाबाट रहने सदस्यहरूको नामलाई सहमति दिएको छ। बैठकले सांसदहरू जगत प्रसाद शर्मा देवेन्द्र दाहाल र रमेश जंग रायमाझीलाई संसदीय सुनवाई समितिमा मनोनित गर्ने सहमति दिएको हो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली अनुसार संसदीय सुनवाई समितिमा मनोनित गर्न सिफारिश गर्नुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड 2077 पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा आज जारी परिपत्रमा सबै सरकारी निजी सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजलाई विपन्न असहाय र बेवारिसे बिरामीका लागि निशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन गरेको हो। यस्तै परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी वडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन दिइएको छ। यस्तै परिपत्रमा स्वास्थ्य संस्थाहरूले सवारी साधनको पार्किङ शुल्क नउठाउन र जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन समेत निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमणबाट आज एकजनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज 1634 जनामा गरिएको कोरोना परीक्षणमा 82 जनामा संक्रमण देखिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या 361 पुगेको छ भने उपचारपछि आज 65 जना घर फर्किएका छन्। यसैबीच मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ़दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक रूपले सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्। भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य सम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएका छन्। छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना भई लगातार एन्टीबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझाव अनुसार राष्ट्रपति पौडेल भारतीय सरकारी अस्पताल एम्समा उपचारका लागि जानु भएको थियो। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति संस्थालाई विवादमा पार्ने मनसायले केही संचार माध्यम तथा सामाजिक सञ्जालमा भ्रामक सूचना र दुष्प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रिय सभा अध्यक्षले रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणका बारे जानकारी गराउनु भएको थियो। यस्तै संवैधानिक परिषद सम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व र कार्यकर्तामा भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्न आग्रह गर्नु भएको छ। झापाको बुद्ध शान्ति गाउँपालिकामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेको ग्रास रूट अभियान मार्फत पार्टीलाई चलायमान बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो। अध्यक्ष ओलीले देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड़ पनि दिनुभयो। नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको 24 स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानले ललितपुरको सानेपामा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी नेतृत्वको सरकारले शुरू गरेको ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफै बनाऊ लगायतका कार्यक्रम आज सबैको साझा कार्यक्रमका रूपमा स्थापित भएको बताउनुभयो। महिला तथा बौद्धिक सम्पत्ति, नवखोज तथा सृजनशीलताको बढ़ावा नाराका साथ आज नेपाल सहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइएको छ। विश्व बौद्धिक सम्पत्ति संघ विपोको पहलमा सन् 2000 अप्रेल 26 विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा सघाउ पुर्याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ। विपोको बौद्धिक सम्पत्ति सम्बन्धी विश्वका आविष्कारक, नवप्रवर्धक, लेखक, सर्जकलाई एक आपसमा जोड़ी सम्बन्ध विस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रवर्धन गरी जनचेतना फैलाउने नीति रहेको छ। नेपाल विपोको सदस्य राष्ट्र हो। सगरमाथा आरोहणका लागि यस वर्षको वसन्त ऋतुमा 400 भन्दा बढ़ी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म 42 आरोही समूहका 463 आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा रहेको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताउनुभयो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै 73,74,00,000 राजस्व संकलन गरेको छ। पर्वतका स्थानीय तहहरूले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़ाउन विभिन्न कार्यक्रम ल्याएका छन्। स्थानीय तहले कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउने, विद्यार्थीलाई माथिल्लो तह अध्ययनका लागि छात्रवृत्ति दिने लगायतका अभियान चलाउन थालेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पर्वतको पैयौं गाउँपालिकाले चालू शैक्षिक सत्रमा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमै भर्ना गर्ने अभियान चलाएको छ। यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुहुन्छ पैयौं गाउँपालिका पाँचका वडाध्यक्ष निर्भिक नारायण भुर्तेल।
सबै कर्मचारी र यहाँका जनप्रतिनिधिहरू सबैले अब सामुदायिक विद्यालयमा चाहिँ पढाउने भन्ने चाहिँ साझा धारणा छ र सबैजना चाहिँ प्रहरू, शिक्षक साथीहरू, गाउँपालिकाका कर्मचारीहरू र प्रतिनिधिले चाहिँ अहिले पालिकाको सामुदायिक स्कूलमा भर्ना गरेको अवस्था छ। सामुदायिक स्कूलहरूमा भर्ना कार्यक्रम बढेको छ। अहिले कसैलाई विश्वास नभएका नागरिकहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ विश्वास दिलाउनको लागि आगामी वर्षमा चाहिँ सामुदायिक शिक्षामा चाहिँ सुध्री है भन्ने पार्ने चाहिँ हाम्रो मेन लक्ष्य छ।
कुस्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईमा 3.65 जीपीए भन्दा बढ़ी ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिने कार्यक्रम ल्याएको छ। यस्तै प्रहलाई भत्ता, ईसीडी शिक्षकको तलबमान वृद्धिदेखि विद्यालयको प्रविधिमा सुधारका कार्यक्रम ल्याइएको छ। कुस्मा नगरपालिकाका शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद तिवारी।
सामुदायिक विद्यालयमा पठन पाठन गरेर एसईमा जीपीए 3.65 वा सो भन्दा माथि ल्याउने विद्यार्थीहरूलाई वार्षिक रूपमा 30,000 रुपियाँ विद्यार्थीको खातामा हामीले यो पैसा राखिदिइ पनि सकेका छौँ। प्रह भत्ता दिने गरेका छौँ। विद्यालय कर्मचारी, ईसीडीका शिक्षकहरूलाई थप गरेर दिएका छौँ। सेनिटरी प्याडको व्यवस्था गरेका छौँ।
जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई निशुल्क होस्टलको व्यवस्था गरेको छ। पालिका भरका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेदेखि शिक्षकलाई प्रविधिमा दक्ष बनाउने पालिकाको तयारी रहेको बताउनुहुन्छ अध्यक्ष राजु प्रसाद आचार्य।
अहिले प्रारम्भिक चरणमा यो सेसनदेखि 11-12 पालिका भरिका विद्यार्थीहरूलाई गाउँपालिकाले होस्टेलको व्यवस्थापन गरेर 11-12 अस्थायी रूपमा एउटै विद्यालयमा पढाउने तयारी गर्दैछौ। गाउँपालिकाको एकीकृत शैक्षिक क्यालेण्डर चाहिँ प्रकाशित हुँदैछ। सबै गाउँपालिका भरिका 44 सामुदायिक विद्यालयमा एकै प्रकारको कोर्स चाहिँ अगाडि बढ्ने कार्यक्रमहरू तयार गरेका छौँ।
सामुदायिक विद्यालयप्रति समुदायको विश्वास नहुँदा विद्यार्थी संख्या घट्दो क्रममा छ। पालिकाहरूले थालेको अभियानले अभिभावक र विद्यार्थीहरूको विश्वास जितेर खाली हुँदै गएका विद्यालयमा फेरि विद्यार्थी फर्किने अपेक्षा गर्न सकिन्छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
नयाँ वर्ष 2080 शुभ उपलक्ष्यमा समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बैंकको 68 वार्षिक उत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौ।
नेपाल राष्ट्र बैंक परिवार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भारतको छत्तीसगढ़ राज्यमा आज प्रहरीको गाड़ीले जमीन मुनि बिछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार 10 प्रहरी र चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटनालाई सन् 1960 दशकमा शुरू भएको माओवादी विद्रोहको संलग्नताको आशंका गरेको छ। दन्तीवाड़ा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिशनबाट फर्केका प्रहरी समूहको ज्यान गएको समाचारमा जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा आक्रमणमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। मानवता विरोधी अपराधमा जेल सजाय भोगिरहेका सुडानका पूर्व राजनीतिज्ञ अहम्मद हारूनले आफू र आफ्ना सबै कार्यकर्ताहरू जेलमा नरहेको बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्व राजनीतिज्ञ हारून सहित उनका कार्यकर्तालाई मानवता विरूद्ध अपराधको आरोपमा जेल सजाय सुनाएपछि राजधानी खार्तुम स्थित केही बेर जेलमा राखिएको थियो। सुडानी सेना र प्रतिद्वन्दी अर्धसैनिक समूह बीच युद्ध विराम कायमै रहेका बेला हारूनको आफू सहित आफ्ना कार्यकर्ता जेलमा नरहेको दावी आएपछि सुडानमा दिगो शान्तिका लागि अब दुवै पक्षको प्रतिबद्धतामा शंका उत्पन्न भएको छ। सिंगापुरमा लागू औषध तस्करी गरेको आरोप पुष्टि भएपछि एक व्यक्तिलाई आज मृत्युदण्ड दिइएको छ। 46 वर्षीय चंगा राजु सुपियाहको परिवार कार्यकर्ताहरू र संयुक्त राष्ट्र संघबाट समेत क्षमा याचना गर्दै मृत्युदण्डको सजाय नदिन गरिएको आग्रहका बावजूद पनि चाङे कारागारमा आज बिहान उनलाई फाँसी दिइएको उनको परिवारले जनाएको छ। उनका कार्यकर्ताहरूले कमजोर प्रमाणका आधारमा पनि दोषी ठहरिएका सुपियाहलाई सीमित कानूनी पहुँचका कारण मृत्युदण्ड दिइएको बताएका छन्। सिंगापुर लागू औषध अपराध विरूद्ध विश्वकै सबैभन्दा कड़ा कानूनी व्यवस्था भएको देश हो। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्राउने वातावरण बनाउन सरकार लागि परेको बताउनु भएको छ। गोल्सा ग्रुपले बुधबारबाट कोरियन प्रविधिको सामसुङ टेलिभिजनको उत्पादन गरी बिक्री शुरू गरेको समारोहमा मन्त्री रिजालले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो। कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौंदेखि नेपाललाई सहयोग गर्दै आएको उद्योग मन्त्री रिजालले उल्लेख गर्नुभयो। नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारी समेत बढ़ने र प्रविधि भित्राउन सहयोग पुग्ने समेत मन्त्री रिजालले उल्लेख गर्नुभयो। गोल्सा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलप्रासीको रामग्राम नगरपालिका वार्ड नम्बर 11 उत्पादन गरेर सामसुङ टीभीको बिक्री वितरण शुरू गरेको हो। कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नगर क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहे पनि तीन तले सरकारको समन्वय अभावमा नीति बाजिने गरेको उल्लेख गर्नुभयो। देशकै प्रमुख भन्सारको रूपमा रहेको एकीकृत भन्सार जाँच चौकी आईसीपी वीरगंज र सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको 9 महिनामा 1,82,57,22,00,000 रुपियाँ राशि असुली गरेका छन्। अर्थ मन्त्रालय भन्सार विभागले आईसीपी भन्सारलाई 9 महिनाको अवधिमा 1,91,03,64,11,000 राशि उठाउने लक्ष्य तोकेको भए पनि आयात निर्यात व्यापार प्रभावित भएसँगै वीरगंज भन्सारको राजस्व असुलीमा गिरावट भएको प्रमुख भन्सार प्रशासक राजेन्द्र प्रसाद चुडालले जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालयले 9 महिनामा तोकिएको लक्ष्यभन्दा झण्डै 39.73% 75,90,29,00,000 कम राजस्व असुली भएको छ। यसै गरी चालू आर्थिक वर्षको 9 महिनामा सिर्सिया सुक्खा बन्दरगाह भन्सारले 67,43,86,95,000 राजस्व असुली गरेको छ। बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी कायम गर्न दिइएको समय सीमा 3 महिना थप भएको छ। नेपाल बीमा प्राधिकरणले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका 2073 संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पूँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो। विक्रम सम्बत 2079 चैत मसान्तसम्म चुक्ता पूँजी कायम गर्न नसक्ने बीमकले मनासिब कारणसहित निवेदन दिएमा प्राधिकरणले निर्देशिका बमोजिमको चुक्ता पूँजी 2080 असार मसान्त भित्र कायम गर्ने गरी म्याद थप गर्न सक्ने संशोधित निर्देशिकामा भनिएको छ। हाल सञ्चालनमा रहेका 17 जीवन बीमा कम्पनी मध्ये एउटा र 16 निर्जीवन बीमा कम्पनी मध्ये 3 मात्रै चुक्ता पूँजी पुर्याएको प्राधिकरणले जनाएको छ। नेपाली शेयर बजारमा बुधबार दोहोरो अङ्कको गिरावट भएको छ। बुधबार बजारको परिसूचक 13.68 अङ्कले घटेर 1,892 बिन्दुमा कायम भएको छ। यस दिन 264 कम्पनीहरूका 25,71,202 किता शेयरहरू 84,70,28,000 रुपियाँमा किनबेच भएका छन्। मनसिम हाइड्रो पावर लिमिटेडको शेयर बाँडफाँड भएको छ। एनआईसी एसिया क्यापिटल लिमिटेडले यही वैशाख 4-7 गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको 9,94,114 किता साधारण शेयर बाँडफाँड गरेको हो। 11,74,228 जना आवेदकबाट 1,25,81,270 किता शेयर किन्नका लागि आवेदन परेको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
ओमानले एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा स्थान पक्का गरेको छ। त्रिवेणी क्रिकेट मैदान किर्तिपुरमा बुधबार भएको खेलमा साउदी अरबलाई 72 पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो। 367 रनको लक्ष्य पछ्याएको साउदी अरबले 46.5 ओभरमा सबै विकेट गुमाएर 294 रन मात्रै बनाउन सक्यो। ओमानको अहिले 6 रहेको छ भने नेपालको 5 रहेको छ। यो समूहबाट नेपाल पनि सेमी फाइनलमा पुगिसकेको छ। नेपालको एक खेल बाँकी रहेको छ। समूह चरणको अन्तिम खेलमा बिहिबार नेपालले कतारसँग खेल्दैछ। किर्तिपुर स्थित ट्यु क्रिकेट मैदानमा हुने खेल बिहान 9 शुरू हुनेछ। नेपाल र कतार बीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ। नेपाल र कतार बीचको एक मात्र भेट 2008 युएईमा आयोजना भएको एसिसी ट्रफी एलिटमा भएको थियो। खेलमा नेपालले 7 जितेको थियो। अर्को खेलमा युएई सेमी फाइनलमा प्रवेश गरेको छ। बहरानलाई 8 हराउँदै युएई सेमी फाइनलमा पुगेको हो। जितका लागि पाएको 117 रनको लक्ष्य युएले 27.4 ओभरमा पूरा गर्यो। त्यसअघि मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहरान 40.5 ओभरमा 116 रनमा अल आउट भएको थियो। थ्री स्टार क्लब र मच्छिन्द्र फुटबल क्लबले सहित स्मार्क ए डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन्। थ्री स्टार र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गियो। यस बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्री स्टारको 12 खेलमा 22 अङ्क पुगेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली भई पहाड़ी भागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.9 डिग्री सेल्सियस, वर्षा 11.8 मिलिमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 14.1 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता मानव विकास सूचकांकमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको जोड़। स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड 2077 अनुसार विपन्न, असहाय र व्यवहारिसे बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य सेवा प्रदायक निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन। भारतको छत्तीसगढ़ राज्यमा आज भएको विद्रोही आक्रमणमा 10 भारतीय प्रहरीको मृत्यु। र एसीसी प्रिमियर लीग क्रिकेट अन्तर्गत साउदी अरेबियालाई हराउँदै ओमान सेमी फाइनलमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।